नेपाल दर्पणमा साथी जानुका दुवाडीसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया, स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
24 घण्टामा 10,300 जनामा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा झण्डै 53,000 जना सक्रिय संक्रमित। आज र भोलि गरेर थप 40 लाख मात्रा मोडर्नाको खोप नेपाल आउँदै।
6 महिनामै 42 अर्ब 72 करोड रुपियाँको खाद्यान्न नेपाल भित्रियो। 34.5 अर्ब रुपियाँको तरकारी र फलफूल आयात।
कानूनी छिद्र खोजेर चुनाव टार्न खोजेको भन्दै सरकारको आलोचना। जेठ 5 गते अघि नै स्थानीय तहको चुनाव हुनुपर्ने काँग्रेस नेता रमेश लेखकको भनाई।
5 वर्ष भइसकेपछि निर्वाचन गर्नुपर्ने हुन्छ, त्यसो भएको हुनाले स्थानीय तहको निर्वाचन जेठ 5 भन्दा अगाडि गर्दा ठिक हुन्छ भन्ने लागेको छ।
बुर्किना फासोका राष्ट्रपति विद्रोही सेनाको हिरासतमा केही ठाउँमा विद्रोही सेनाको पक्षमा जनप्रदर्शन।
र संकटालाई हराउँदै मछिन्द्र क्लब आहारा र गोल्ड कप फुटबलको सेमी फाइनलमा मैत्रीपूर्ण फुटबल खेल्न मोरिससको टोली नेपालमा।
भित्राएको महिना दिन पनि पुगेको थिएन कि,
जाने बेला भएकै थिएन। अस्ति मात्र त्यत्रो धुमधामले भित्राएका बिचरा।
त्यही त, राम्रो टिकाउ भनेर जुन पाइ त्यही कार्पेट दिएछ, अनि कहाँबाट हुन्छ त।
सावधान, तपाईँ पनि यति कार्पेट खरिद गर्दा यति कार्पेट पछाडि प्रत्येक मिटरमा रहेको यतिको लोगो हेर्न नभुल्नुहोला।
शिक्षक सेवा आयोगको प्रावि, निमावि र मावि तहका तयारी कक्षाहरू अब घरमै बसेर सम्भव।
तर कसरी?
ओटिस एप छँदैछ नि। आफ्नो मोबाइलमा ओटिस एप डाउनलोड गरी नेपालकै उत्कृष्ट प्रशिक्षकले तयार गरेको भिडियो घरमै बसी तयारी गर्न मिल्ने, आफूलाई मन लागेको बेला जतिसुकै पटक पनि पढ्न पाइने र दैनिक परीक्षामा सामेल भई पृष्ठपोषण कक्षा लिन पनि पाइने।
तपाईँहरू पनि लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारीका लागि आजै ओटिस एप डाउनलोड गरी मजाले पढ्नुहोस्।
सम्पर्क OTTISH ओटिस, लर्न एनीवेयर एनी टाइम।
फोन नम्बर 97483093 र 97483094।
घरमै पढौ, समय र पैसाको बचत गरौ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। पछिल्लो 24 घण्टामा थप 10,319 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी 21,201 जनाको परीक्षण गर्दा 48.67% अर्थात 10,319 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै थप 2,540 जना निको भएसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या 8,24,239 जना पुगेको छ। अहिले नेपालमा सक्रिय संक्रमितको संख्या 82,550 जना पुगेको छ। काठमाडौँ उपत्यका काठमाडौँ, ललितपुर र भक्तपुर गरी 3 जिल्लामा सक्रिय संक्रमितको संख्या 52,800 जना नागेको छ। अहिले देशभरि 238 जनाको आईसीयू र 43 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। पछिल्लो 24 घण्टामा थप 4 जनाको ज्यान गएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 11,559 जना पुगेको छ। यसैबीच पछिल्लो 24 घण्टामा थप 119,371 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। नेपालमा अहिलेसम्म 1,29,66,000 जनाले पूर्ण मात्रा र 1,68,900 जनाले अतिरिक्त मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ। यसैबीच आज कोरोना भाइरस विरूद्धको 16,60,000 मात्रा मोडर्नाको खोप नेपाल आइपुगेको छ। 12 देखि 18 वर्ष उमेर समूहकालाई लगाइने 16,60,000 मात्रा मोडर्नाको खोप आज बेलुका नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो। यस्तै भोलि 23,40,000 मात्रा मोडर्नाको खोप नेपाल आइपुग्ने उहाँले बताउनुभयो। यो खोप सरकारले विश्व ब्याङ्कको सहयोगमा खरिद गरेको चौरसियाको भनाइ छ। सरकारले खोपका लागि आवश्यक पर्ने सिरिन्ज पनि खरिद सम्झौता गरेर ल्याइरहेको छ। सरकार आफैले खरिद गर्ने गरी सम्झौता गरेको 2,04,00,000 सिरिन्ज मध्ये 50,00,000 सिरिन्ज भने आइसकेको चौरसियाले बताउनुभयो। यस्तै चीन सरकार मार्फत पनि हिजो 20,00,000 सिरिन्ज नेपाल आइपुगेकोले कोरोना खोपको लागि सिरिन्जको अभाव नहुने उहाँले बताउनुभयो।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान भोलिदेखि फेरि सञ्चालनमा आउने भएको छ। अस्पतालले विज्ञप्ति निकालेर नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो। अस्पतालका 50 जना भन्दा धेरै डाक्टर, स्वास्थ्य कर्मी तथा कर्मचारी कोरोना संक्रमित भएपछि टेकुमा खोप कार्यक्रम स्थगित गरिएको थियो। काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा नेपाल रेडक्रस सोसाइटी काठमाडौँबाट जनशक्ति व्यवस्थापन हुने भएकाले भोलि बिहान 10 बजेदेखि फेरि नियमित खोप कार्यक्रम सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय मानव अधिकार आयोगले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन बढेसँगै नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ। कोरोना रोकथामका लागि र प्रयासहरूका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले आज सरकारी अधिकारीसँग छलफल गर्दै यस्तो आग्रह गरेको हो। छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि खोपको सहज उपलब्धता हुनुपर्ने, खोप कार्ड बिना सार्वजनिक ठाउँमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा पर्ने असरको बारेमा ध्यान पुर्याउन आग्रह गर्नुभयो। साथै सिटामोल लगायत औषधिको अभाव, गाडीमा जोर बिजोर प्रणाली लागू गर्दा भीड झनै बन्न सक्ने अवस्था र सीमा क्षेत्रमा आवत जावतको व्यवस्थापन लगायतका विषयमा थप ध्यान पुर्याउन पनि राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ।
यस्तै कोरोना संक्रमितको संख्या बढेसँगै देशभरका सार्वजनिक सेवा प्रभावित हुन थालेका छन्। धेरैजसो सरकारी कार्यालयले आफ्नो सेवालाई घटाएका छन्। धेरैजसो कर्मचारीमा कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले आउने 15 गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। यस्तै कर्मचारीहरूमा कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले तत्कालका लागि आकस्मिक बाहेकका सेवा प्रवाह स्थगित गरेको छ। जिल्लाको शान्ति सुरक्षा र विपद प्रतिकार्य बाहेक अन्य सेवा 4 दिनका लागि स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैशीले बताउनुभयो। जिल्ला मालपोत कार्यालय काभ्रेको सेवा पनि 5 दिनका लागि स्थगित गरिएको छ। कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही पालिका समेतले केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन्।
चालू आर्थिक वर्षको पहिलो 6 महिनामै नेपालमा 42 अर्ब रूपियाँको खाद्यान्न आयात भएको छ। नेपाललाई कृषि प्रधान देश भनिन्छ, तर भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुष महिनासम्मको विवरण अनुसार 6 महिनामा नेपालले विश्वका विभिन्न देशबाट 42 अर्ब 72 करोड़ रूपियाँको खाद्यान्न आयात गरेको छ। खाद्यान्न मध्ये झण्डै 27 अर्ब रूपियाँको धान, चामल र कनिका आयात भएको छ। भारत, चीन, मलेसिया, फिलिपिन्स, ताइवान, कोरिया, इण्डोनेसिया लगायतका देशबाट 26 अर्ब 90 करोड़ रूपियाँ भन्दा धेरैको धान चामल आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। यस्तै 6 महिनामा नेपालले 22 अर्ब 51 करोड़ रूपियाँको तरकारी र 12 अर्ब 8 करोड़ रूपियाँको फलफूल आयात गरेको छ। 78 अर्ब रूपियाँको घिउ तेल र पशुपक्षीजन्य उत्पादन आयात भएका छन्। 5 अर्ब रूपियाँको चिया कफी, 4 अर्ब 95 करोड़ रूपियाँको चिनी र चिनीजन्य वस्तु, 15 अर्ब रूपियाँको खाद्यान्न उद्योगका लागि चाहिने कच्चा पदार्थ र झण्डै 2 अर्ब रूपियाँको पेय पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ। सरकारले हरेक वर्ष कृषिमा ठूलो रकम अनुदानका रूपमा वितरण गरे पनि हरिया तरकारी नै अर्बौं रूपियाँका आयात भइरहेका छन्। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा नेपालको वैदेशिक व्यापार घाटा झण्डै 9 खर्ब रूपियाँ पुगेको छ। 6 महिनामा नेपालले 9 खर्ब 99 अर्ब रूपियाँको वस्तु आयात गरेको छ। यस्तै 1 खर्ब 18 अर्ब 85 करोड़ रूपियाँको वस्तु निर्यात भएको छ।
सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इण्डियन आयल कर्पोरेशन आईओसीलाई 13 अर्ब भन्दा धेरै रूपियाँ भुक्तानी गरेको छ। निगमले मूल्य स्थिरीकरण कोषबाट 1 अर्ब 80 करोड़ रूपियाँ लिएर जनवरी महिनाको दोस्रो किस्ता बापतको रकम आईओसीलाई भुक्तानी गरेको प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिनुभयो। निगमले आज आईओसीलाई 13 अर्ब 20 करोड़ रूपियाँ पठाएको छ। सञ्चित बचत शून्यमा पुगेसँगै आईओसीलाई तिर्नुपर्ने मध्ये 1 अर्ब 80 करोड़ रूपियाँ अपुग भएपछि निगमले अपुग रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभएको स्पष्ट पार्नुभएको छ। आज विज्ञप्ति जारी गर्दै उहाँले नागरिकमा भ्रम पर्न गएकोमा दुःख व्यक्त गर्दै यसलाई सामान्य रूपमा लिन अनुरोध गर्नुभएको छ। साथै उहाँले आफू आउने दिनमा यसप्रति सचेत रहने बताउनु भएको छ। मन्तव्यलाई लिएर केही भ्रम फैलाइएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेर उहाँले आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको बताउनु भएको छ। गएको माघ 5 गते बलिदानी दिवसको अवसरमा जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको कार्यक्रममा उहाँले गौरमा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले 28 जना माओवादी कार्यकर्ताको हत्या गरेको स्मरण गर्दै फेरि त्यस्तै घटना हुन सक्ने चेतावनी दिएपछि चौतर्फी आलोचना भएको छ। उहाँले यो भनाई सीके राउतको जनमत पार्टीलाई लक्षित गरेर व्यक्त गर्नुभएको थियो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मदन बहादुर पनि बुढो मान्छे भएर के चिसेर हेर्ने थाहै नभए जस्तो। सानिमा ब्याङ्कले रेमिटेन्स मुद्दती खातामा उच्च 11.05% ब्याज दर दिइरहेको छ भने पो त एकदम सुरक्षित ब्याङ्कमा उच्च ब्याज दर पाउने भएपछि चिठा पऱ्यो नि त।
साँच्ची एकदम कम निष्क्रिय कर्जा भएको सुरक्षित ब्याङ्क भएर पनि उच्च ब्याज दर दिन त चिठा नै पर्नु हो। अब म सानिमा ब्याङ्कमा 11.05% ब्याज दरमा मुद्दती खाता खोल भनेर विदेशमा बस्ने छोरीलाई पनि भनिहाल्छु।
नबिर्स है, सानिमा ब्याङ्कले अन्य मुद्दती खातामा पनि 10.05% ब्याज दिइरहेको छ नि।
थाहा छ क्या? थाहा छ, थाहा भएर नै सानिमा ब्याङ्क जान लाग्दो हो नि। तपाईँहरू पनि सानिमा ब्याङ्कमा आजै उच्च ब्याज दरको मुद्दती खाता खोल्नुहोस्।
अनलाइनबाट खाता खोल्नका लागि www.sanimabank.com लगइन गरी एप्लाई फर अनलाइन अकाउन्टमा क्लिक गर्नुहोस्।
थप जानकारीका लागि 9801190119 सम्पर्क गर्नुहोला।
विगत 33 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी, नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक प्रवर्धक रहेको नेशनल लाइफ इन्सुरेन्स कम्पनी, लाजिमपाट, काठमाडौँ।
जब पैसा चाहिन्छ आयमी गर्न आइन्छ, उतार पैसा पठाइन्छ, सारै नै रमाइन्छ।
किन
किन भने ढुक्कले पैसा बढाइन्छ, 1 GB डेटा पाइन्छ, ढुक्कले पैसा बढाइन्छ, 1 GB डेटा पाइन्छ।
आइमी गरौँ रमाऊ, किनकि विदेशबाट मनीग्राम, इन्स्टेन्ट क्यास, इजी रेमिट र अल अन्सारी एक्सचेन्जबाट पठाएको रकम नेपालमा एनसेल प्रयोगकर्ताहरूले आइमी गरेर प्राप्त गर्दा 1 GB डाटा फ्रीमा पाइन्छ। आइमी गरौँ है।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 24 घण्टामा 10,300 जनामा कोरोना संक्रमण पुष्टि, आज र भोलि गरेर थप 40 लाख मात्रा मोडनाको खोप नेपाल आउँदै 6 महिनामै नेपालमा 42.72 अर्ब रूपियाँको खाद्यान्न भित्रियो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न प्रस्ताव गरे पनि सरकारले मिति घोषणा गर्न ढिलाइ गरेको छ। संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको 6 महिनाभित्र र निर्वाचन ऐनमा भने कार्यकाल सकिनु 2 महिना अगावै चुनाव गरिसक्नुपर्ने उल्लेख भएकाले कुन कुरालाई मान्ने भन्ने विषयमा प्रश्न हुनुपर्ने सरकारको भनाई छ। सत्तारूढ दल निकटका कानून व्यवसायहरूले पनि संविधान र ऐनमा भएको व्यवस्था बाजिएकाले प्रश्न हुनुपर्ने सुझाव दिएका छन्। तर संविधानविद, नागरिक समाज, प्रमुख प्रतिपक्षी एमाले र स्वयं कांग्रेसका एकथरी नेताहरूले समेत वैशाखमा स्थानीय तहको चुनाव पर्नेमा जोड़ दिएका छन्। कानूनी छिद्र खोजेर सरकारले चुनाव टार्न खोजेको भन्दै आलोचना भइरहेको छ। यसै विषयमा हामीले कांग्रेसका नेता एवं संविधान र कानूनका जानकार रमेश लेखकलाई सोधेका छौं, सरकारले चुनाव टार्न खोजेको हो?
मलाई त्यस्तो लाग्दैन, सरकारले चुनाव टार्नुपर्ने त कुनै कारण छैन। फेरि सरकार काङ्ग्रेसको नेतृत्वमा छ, काङ्ग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो, काङ्ग्रेसले चुनाव टार्ने गरेर काम गर्ला भन्ने कुरामा यहाँले पनि विश्वास नगर्दा राम्रो हुन्छ होइन। अब जहाँसम्म सरकारको कुरा छ, गठबन्धनको सरकार छ, गठबन्धनमा विभिन्न पार्टीहरू छन्, सबै पार्टीका बिचमा सरसल्लाह कुराकानी भइरहेका छ के अरे, अब संविधानको व्यवस्था, कानुनको व्यवस्था हेरेर सरसल्लाह गरेर सरकार एउटा निर्णयमा पुग्छ भन्ने लाग्छ।
तपाईँ नेपाली काङ्ग्रेसको जिम्मेवार नेता पनि हुनुहुन्छ, संविधान र कानूनका ज्ञाता पनि हुनुहुन्छ, 2072 सालको संविधान निर्माणमा पनि तपाईँको ठूलो भूमिका छ, त्यसपछि 2073 सालमा निर्वाचन सम्बन्धी ऐन बन्यो, यो स्थानीय तहको निर्वाचन सम्बन्धी ऐन, अब त्यसमा पनि तपाईँको भूमिका महत्वपूर्ण छ। यो संविधान र ऐनमा चाहिँ कुरा मिलेन बाजियो भनेर अहिले त्यो आलटाल गर्नुपर्ने अवस्था हो?
अब संविधान र ऐन बाजिएको छ भनेर पनि अब केही कानुन निकै जानकार साथीहरूले भनिराख्नु भएको छ होइन,
तपाईँ पनि कानुनका ज्ञाता हुनुहुन्छ,
म भनिरहेको छु नि त के साथीहरूले भनिराख्नु भएको छ, अब कानुन बाजेको छ कि छैन संविधानसँग भन्ने अन्तिम आधिकारिक निर्णय गर्ने निकाय भनेको सर्वोच्च अदालत हो, हामीले त अर्थ मात्रै गर्ने हो, हामीले व्याख्या गर्ने होइन, सर्वोच्च अदालतले व्याख्या गर्ने हो, अब अर्थ गर्दाखेरि आफ्नो ढङ्गले चाहिँ त अर्थ हुने गर्छ। अब मलाई के लाग्छ भने अब केही संविधानमा अस्पष्टता भए पनि कानुनमा केही कुराहरू संविधानसँग मिलेन कि भन्ने खालको भए पनि मूल भाव पक्रिनुपर्छ भन्ने लाग्छ। मूल भाव भनेको स्थानीय तहको पदाधिकारीको कार्यकाल 5 वर्ष हुन्छ भनेर भनेको हुनाले 5 वर्ष भइसकेपछि निर्वाचन गर्नुपर्ने हुन्छ, त्यसो भएको हुनाले निर्वाचन चाहिँ त समयमै गर्दा
भनेको जेठ 5 भन्दा अगाडि नै गर्नुपर्छ भन्ने तपाईँको भनाइ,
स्थानीय तहको निर्वाचन जेठ 5 भन्दा अगाडि गर्दा ठिक हुन्छ भन्ने लागेको छ। तर अब सरकारले विभिन्न चाहिँ त सरकारसँग सरसल्लाह गरिराखेका छन्, सरकारमा रहेको गठबन्धन दलहरूको मिटिङ बसिराखेका छ।
लेखकज्यू, अब तपाईँ पनि नेपाली काङ्ग्रेसको जिम्मेवार नेता हुनुहुन्छ, नेपाली काङ्ग्रेसले सरकारको नेतृत्व गरिरहेको छ, अब तपाईँले अघि भने जस्तै कानुन अनुसार अथवा संविधान अनुसार स्थानीय तहको चुनाव जेठ 5 अगाडि नै गर्नुपर्छ भनेर त्यो दिशातिर निर्णय गर्न तपाईँको भूमिका रहन्छ अब?
होइन, सरकारले त छलफल गरिराखेका छ, सरकारमा दलहरू छन्, अब उहाँ नेताहरू पनि सबै कुरा बुझ्नुहुन्छ, उहाँहरूको आफ्नो चाहिँ त सिस्टम छ, अब महान्य अधिवक्ता हुनुहुन्छ, आफ्नो पार्टीले चाहिँ त सल्लाह लिने गरेका कानुनका ज्ञाता साथीहरू हुनुहुन्छ, उहाँहरूले सत्सल्लाह गरिरहनु भएको छ, मलाई जे कुरा लागेको छ मैले तपाईँलाई भनिसकेँ, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका नेता रमेश लेखक। कुराकानीपछि नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, आजदेखि शहीद सप्ताह शुरू भएको छ। जहानिया राणा शासनको विरोधमा लड्दा लड्दै शहादत प्राप्त गरेकाहरूको सम्झनामा माघ 10 गतेदेखि 16 गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ। नागरिक स्वतन्त्रताको माग गर्दा 1997 साल माघ 10 गते राति 12 बजे काठमाडौँको टेक उपचलीमा रहेको खरीको रूखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याएर हत्या गरिएको थियो। त्यसै गरी माघ 13 गते सिफलमा धर्मभक्त माथिमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ 15 गते शोभा भगवतीमा तत्कालीन राणा शासकले गोली हानेर मृत्युदण्ड दिएका थिए। नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ। शहीद दिवस माघको 16 गते मनाइन्छ।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना 2078 को प्रारम्भिक नतिजा तयार गरेको छ। जनगणनाको स्थलगत कार्य पहिलो चरणको गएको 2078 भदौ 30 देखि असोज 18 र दोस्रो चरणको 2078 कार्तिक 25 देखि मंगिर 9 गतेसम्म भएको थियो। नेपालको संविधान 2072 पछि देशमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा पर्सि भर्चुअल रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो।
काठमाडौँ सहित देशका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ। कतै कतै पानी परेको मौसमविद गंगा नगरकोटीले जानकारी दिनुभयो। यस्तै उच्च पहाड़ी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। केही दिन यता काठमाडौँ सहित देशभर चर्को घाम लागेको छैन। यसको प्रभाव अझै केही दिन रहने भएकोले विस्तारै कमजोर हुँदै जानेछ। आज राति बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ। भोलि पनि दिनभर घाम लाग्ने सम्भावना छैन।
अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय वाणिज्य बैंकलाई कृषि क्षेत्रमा 2 गुणा लगानी बढाउन आग्रह गर्नुभएको छ। भर्चुअल माध्यमबाट भएको बैंकको 57 वार्षिक उत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा 2 गुणा लगानी बढाउन आग्रह गर्नुभएको हो। उहाँले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको स्मरण गराउनुहुँदै लगानी त्यसमा बढाउन आग्रह गर्नुभयो। मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको बताउँदै बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभयो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँको पुरानो बस पार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्न र ओर्लानको लागि ठाउँको सहज व्यवस्थापन गरेको छ। आजदेखि फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक गाडीमा सहज पहुँच र सुविधाको लागि चढाउन र ओराल्नको लागि ठाउँको व्यवस्थापन गरेको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक गाडी चढ्न लामो बाटो हिँडुल गर्नको लागि समस्या परेकोले पुरानो बस पार्कबाटै बस चढ्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। त्यसको लागि महाशाखाले पुरानो बस पार्कमा फरक क्षमता भएका व्यक्तिलाई मात्र चढाउने र ओराल्ने ठाउँ लेखिएको बोर्ड पनि राखेको छ। सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
क्वालिटी र स्वादमा कुनै सम्झौता नगरी तपाईहरुको अर्डर अनुसारको फूड ड्रिंक्स तथा बेकरीका आइटमहरु 24 घण्टा जुनसुकै समयमा काठमाडौँ उपत्यकाभित्र हजुरहरूले चाहेको स्थानमा डेलिभरी गर्न हामी तयार बसेका छौँ लाटोकोसेरो जो रातभर नसुती तपाईहरूको सेवामा हाजिर छ www.latokosero.com फोन 98473 79890 98010 79890 रमाइलो गर्नुहोस् आफ्नै घरमा लाटोकोसेरोको भरमा
थोरै बचत धेरै कायदा बिमाका सन् फाइदै फाइदा
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ
जहाँ जता रहे पनि
जति दौडधुप गरे पनि
नभुलौँ है आराम चाहिन्छ
त्यसका लागि क्लासिक म्याट्रिस छ
हो बिहानदेखि साँझसम्मको काम र थकानबाट हामीलाई विश्राम पनि चाहिन्छ आरामदायी निन्द्रा र ताजा बिहानीका लागि क्लासिक म्याट्रिस क्लासिक इन्डस्ट्रिज प्राली
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इन्डस्ट्रिज प्राइभेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला सब्जी मसला चाउमिन मसला मोमो मसला चाट मसला गरम मसला र अन्य विभिन्न मसलाहरू करेन्ट मसला स्वादको झट्का
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर शेयर बजार परिसूचक नेप्से आज 100 अङ्कले घटेको छ हिजो आइतबार झण्डै 11 अङ्कले घटेको नेप्से आज 79.86 अङ्कले घटेर 2820.65 बिन्दुमा पुगेको छ आज 228 कम्पनीको 1,70,63,000 कित्ता शेयर 8,88,00,00,00 रूपियाँमा कारोबार भएको छ आज कर्णाली विकास बैंक र माउन्टेन हाइड्रोको शेयर सबैभन्दा धेरै 7.5% भन्दा धेरैले घटेको छ समग्र बजार घटे पनि विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको छ
लमजुङको सुन्दर बजार नगरपालिका क्षेत्रका पशुमा खोरेत रोगको संक्रमण देखिएको छ सुन्दर बजार नगरपालिका 6 अर्चले सुन्दर बजार नगरपालिका 7 पाउदी क्षेत्रमा केही दिनदेखि गाई भैँसी तथा बाख्राहरूमा खोरेत रोगको संक्रमण फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर रूपेश श्रेष्ठले जानकारी दिनुभयो ती क्षेत्रमा गएको 3 हप्तामा 50 भन्दा धेरैको संख्यामा गाई भैँसी तथा बाख्रामा खोरेत रोगको संक्रमण देखिएको छ गाई भैँसीमा खोरेत रोगको संक्रमण बढेसँगै केन्द्रले सामूहिक रूपमा पशु नचराउन पशु बिक्री नगर्न र गोठ तथा खोरमा नियमित रूपमा निसंक्रामक औषधिको प्रयोग गर्न किसानहरूलाई अनुरोध गरेको छ
तनहुँमा पशु स्वास्थ्य संरक्षण कार्यक्रम लागू भएको छ पशु स्वस्थ नहुँदा उत्पादनमा रास आउन थालेपछि पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ पशुलाई सुरक्षित बनाउनका लागि खोरेत चरचरे भ्याकुते लगायतका रोग विरूद्धको खोप दिन थालिएको छ
चितवनमा तोरी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ कृषि ज्ञान केन्द्र चितवनका अनुसार चितवनमा चालू आर्थिक वर्षमा 13,270 हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ यो गएको वर्षको भन्दा धेरै हो गएको वर्ष 12,260 हेक्टर क्षेत्रफलमा यसको खेती गरिएको कार्यालयका सूचना अधिकारी मीन बहादुर पुनले बताउनुभयो
सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका देवी काफले फेरि नेकपा एमालेमा फर्किनु भएको छ आफू नेकपा एमालेबाटै उपमेयरमा निर्वाचित भएकाले फेरि एमालेमा नै फर्किएको काफले बताउनु बताउनु भएको छ। नेकपा अलग भएर फेरि एमाले र माओवादी केन्द्र बनेपछि उहाँले नेकपा एकीकृत समाजवादी रोज्नु भएको थियो।
जलवायु परिवर्तनका असरबारे ध्यानकर्षण गराउन काठमाडौँबाट सगरमाथाको आधार शिविर सोलुखुम्बुको काला पत्थरसम्म पदयात्रा हुने भएको छ। आउने मार्च 8 तारीख अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा वुमन युनाइटेड फर क्लाइमेट जस्टिस भन्ने नाराका साथ विभिन्न विधाका प्रतिष्ठित 27 जना महिलाले काठमाडौँदेखि काला पत्थरसम्म झण्डै 12 दिनको पदयात्रा गर्न लागेका हुन्।
बजारमा सिटामोलको अभाव भएको बारे सुशील भट्टराई ट्विटरमा लेख्नुहुन्छ, कर्णालीमा सिटामोल पाइएन भन्ने खबर अब पुरानो भयो। काठमाडौँकै सिउचाटारबाट अनामनगर अफिससम्म आउँदा कम्तीमा 50 वटा औषधि पसलमा सोद्धा पनि सिटामोल पाउन सकिन। यही विषयमा ट्विटरमै दधिराम खतिवडा लेख्नुहुन्छ, बजारमा औषधि भए पनि यस्तो बेला कृत्रिम कालोबजारी गरिएको हुन सक्छ, सरकार र सम्बन्धित निकायले प्रभावकारी रूपमा अनुगमन गर्नुपर्छ। विपिन कर्णेल लेख्नुहुन्छ, कोरोना संक्रमित बढ़िरहेको बेला अहिले नै औषधिको धेरै माग छ, तर बजारमा यही बेला सिटामोलको चरम अभाव छ। विभिन्न कारणले औषधि सजिलै नपाएकाले महामारीको पहिलो र दोस्रो लहरमा धेरै बिरामीले शास्ति भोग्नु परेको थियो, अहिले त्यही अवस्था छ। 6 महिनामै 42 अर्ब रुपियाँको खाद्यान्न भित्रिएको खबरमा इन्द्रनारायण श्रेष्ठको प्रतिक्रिया छ, विदेशी वस्तुको आयातमा परनिर्भरताले देशको अर्थतन्त्र धराशायी हुने निश्चित प्राय छ। अनि यही विषयमा पवन डङ्गोल चिन्तित हुँदै लेख्नुहुन्छ, यो त सुरुवात मात्रै हो, उब्जनी हुने खेतमा प्लटिङ गरिँदैछ, ठूला ठूला बिल्डिङ बन्दैछन्, खाद्यान्न र हरिया तरकारीको आयात अझै बढ्ने निश्चित छ। विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी दामोदर नेउपाने। नेपाल दर्पणमा अब विदेशका खबर। अफ्रिकी देश बुर्किना फासोका राष्ट्रपति रोच काबोरेलाई विद्रोही सैनिकहरूले हिरासतमा लिएका छन्। हिजो राति राष्ट्रपति काबोरेको निवास कब्जा गरेर विद्रोही सैनिकले उहाँलाई हिरासतमा लिएका बीबीसीले जनाएको छ। यसअघि राष्ट्रपति भवन नजिक र राजधानी बागदोगुको ब्यारेकमा रातभर गोली चलेको आवाज सुनिएको थियो। सरकारले भने सैन्य कु र राष्ट्रपति पक्राउको खण्डन गरेको छ। हिजो सयौंको संख्या मानिसहरू सड़कमा आएर विद्रोही सेनाको समर्थनमा प्रदर्शन गरेका थिए। केही व्यक्तिले सत्ताधारी पार्टीको मुख्यालयमा आगो पनि लगाएका थिए। स्थिति तनावग्रस्त बनेपछि बुर्किना फासोको राजधानीमा कर्फ्यू लगाइएको खबरमा उल्लेख छ।
अब खेल खबर। संकटा क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लब आहारा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। पोखरा रंगशालामा भएको खेलमा संकटालाई 4-1 गोलले हराउँदै मछिन्द्र अन्तिम चारमा पुगेको हो। मछिन्द्रको लागि मसुके ओलामाउले 2 तथा उत्सव राई र अभिषेक गुरूङले 1-1 गोल गरे। संकटाका गणेश हमालले 1 गोल फर्काए पनि जितको लागि पर्याप्त भएन। हारसँगै संकटा प्रतियोगिताबाट बाहिरिएको छ। मछिन्द्रले सेमी फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ। सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगितामा 10 वटा टीम सहभागी छन्। प्रतियोगिताको विजेताले 10,01,000 र उपविजेता टोलीले 5,01,000 रुपियाँ पुरस्कार पाउनेछन्।
नेपाली राष्ट्रिय फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलका लागि अफ्रिकी देश मोरिससको टोली आज नेपाल आएको छ। मोरिससको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका छन्। विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मोरिसस फुटबल टीमका मुख्य प्रशिक्षक बौलेम मानकोरले नेपालसँगको मैत्रीपूर्ण खेलका लागि उत्साहित रहेको बताएका छन्। उनले नेपाल बलियो र अनुशासित टीम भएको भन्दै प्रशंसा गरेका छन्। नेपाल र मोरिसस बीच दशरथ रंगशालामा आउँदो 15 गते शनिबार र 18 गते मंगलबार 2 मैत्रीपूर्ण खेल हुँदैछ। नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
जाँदा जाँदै यो पनि खबर। दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्सको सिफोल विमानस्थलमा अवतरण गरेको एक विमानको पाङ्राको खण्डमा एकजना व्यक्ति जीवितै भेटिएका छन्। जोहानेसबर्गबाट एम्स्टर्डमसम्मको उडान झण्डै 11 घण्टा लामो हुन्छ। यो सामान बोक्ने विमान केन्याको नैरोबीमा एकपटक रोकिएर पुनः नेदरल्याण्ड्सको लागि उडेको थियो। उच्च उचाइमा चिसो र अति कम अक्सिजनका कारण पाङ्राको खण्डमा लुकेर यात्रा गरेका ती व्यक्ति जीवितै रहनुलाई असामान्य घटनाको रूपमा लिएको छ। लामो समय जहाजको पाङ्रामा यात्रा गरेका व्यक्तिको उमेर र राष्ट्रियता खुलेको छैन। उनको अस्पतालमा उपचार भइरहेको छ। यिनै खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
24 घण्टामा 10,300 जनामा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा झण्डै 53,000 जना सक्रिय संक्रमित। आज र भोलि गरेर थप 40 लाख मात्रा मोडनाको खोप नेपाल आउँदै
6 महिनामै नेपालमा 42 अर्ब 72 करोड रुपियाँको खाद्यान्न भित्रियो, 34.5 अर्ब रुपियाँको तरकारी र फलफूल आयात।
कानूनी छिद्र खोजेर चुनाव टार्न खोजेको भन्दै सरकारको आलोचना, जेठ 5 गते अघि नै स्थानीय तहको चुनाव हुनुपर्ने कांग्रेस नेता रमेश लेखकको भनाई।
बुर्किना फासोका राष्ट्रपति विद्रोही सेनाको हिरासतमा केही ठाउँमा विद्रोही सेनाको पक्षमा जनप्रदर्शन।
र संकटालाई हराउँदै मच्छिन्द्र क्लब आहारा गोल्डकप फुटबलको सेमी फाइनलमा मैत्रीपूर्ण फुटबल खेल्न मोरिससको टोली नेपालमा।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी जानुका दुवाडी र अर्जुन पोखरेल पनि विदा हुन्छौ। कोरोना विरुद्धको खोप लगाउन छुट्नु भएको छ भने आफ्नो वाडामा सम्पर्क गर्नुहोला। नमस्कार।